नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। पछिल्लो समय नेपालीहरू पूँजी बजारतर्फ आकर्षित भएका छन्। अधिकांश व्यक्तिहरूको विभिन्न हिसाबले पूँजी बजारमा खाता रहेको छ र उनीहरू विभिन्न तरिकाले यसमा सहभागी भएका छन्। तर पछिल्लो समयमा पूँजी बजारमा जुन खालको एउटा पहिरो गएको छ भनौं, यसले चाहिँ अलि ठूला लगानीकर्ता र मध्यम स्तरका लगानीकर्ताहरूलाई अलि बढ़ी चिन्तित बनाएको छ। उनीहरूले धेरै आफ्नो पूँजी घटाउनु परिरहेको छ। यो सन्दर्भमा हालै मात्र शेयर बजारमा सुधारको माग राख्दै एउटा समूह अनशनमा बस्यो र त्यो समूहलाई भनौं उनीहरूले उठाएका मागहरू सम्बोधन गर्ने तरिकाले शेयर बजारको नियामक निकाय, पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले 11 बुधे सहमतिमा हस्ताक्षर गरेको छ भनौं दुवै पक्ष संघर्ष समिति र धितोपत्र बोर्ड बीच। र यो हस्ताक्षरपछि हस्ताक्षर गरेकै दिन पूँजी बजारमा केही सुधारको संकेत पनि देखिएको थियो। आज हामी समग्र अहिलेको पूँजी बजारको अवस्था, लगानीकर्ताहरूको स्वरूप लगायतका विभिन्न विषयमा नेपाल धितोपत्र बोर्ड, जुन पूँजी बजारको नियामक निकाय पनि हो, यसका अध्यक्ष रमेश कुमार हमालसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। अध्यक्षज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब सबैभन्दा पहिले त यहाँहरूले शुक्रबार एउटा सम्झौता गर्नुभएको थियो, पूँजी बजारमा सुधारको माग राखी अनशन बसेका पक्षसँग धितोपत्र बोर्डले समझदारी गरेको छ, सहमति पत्रमा हस्ताक्षर गरेको छ। अब यो समझदारी हुने बित्तिकै शेयर बजारमा अलिकति सुधारको संकेत पनि त्यही दिन देखियो। अब यसको यो के छ, यसको अब सहमति पत्रमा हस्ताक्षरपछि सुधारको संकेत देखिनु र सहमति 11 बुधे सहमति पत्रका विषयहरू चाहिँ कस्ता छन् र यसले किन सुधारको संकेत देखियो?
हजुर, धन्यवाद। सर्वप्रथम त अब यो बजारलाई चाहिँ बजारको स्थायित्व, सन्तुलन र विकासको लागि नियामक निकाय धितोपत्र बोर्ड चाहिँ आफै पनि अब मैले पद सम्हालेपछि विगत 4 महिनादेखि हामी अनवरत रूपमा लागिरहेछौँ।
हजुर,
हामीले उहाँहरूले उठाउनु भएको 19 बुधे माग मध्ये 5 बुधामा त हामीले काम आफैले थालिसकेका थियौँ, किनकि हाम्रै एजेन्डाहरू पनि थिए र हामीले ती कामहरूलाई निकै अगाडि बढाइसकेका थियौँ। र यसपालि चाहिँ हामीले हाम्रोमा एउटा चाहिँ हामीले जुन काम गर्ने एउटा पद्धति र तरिका छ, माइन्ड सेट र एउटा कल्चर पनि हामीले विकास गरेका छौँ, विकास गरिरहेका छौँ। र हामीले चाहिँ उहाँहरूसँग पनि कुरा गऱ्यौँ, हामीले वार्ता समिति बनाएर यस्तो समय चाहिँ खर्च गर्नुभन्दा पनि कार्यान्वयन समिति नै बनाउँछौँ हामी आफै पनि समयभित्रै काम गर्न खोज्ने परिपाटी चलाउन खोजिरहेछौँ। म प्राइभेट सेक्टरबाट आएको मानिस हुँ, त्यसकारण हामीले त्यो 19 बुधे मागमा जुन जुन मागहरू सम्भव छन् र जुन जुन मागहरू हाम्रो आफ्नै एजेन्डामा पनि परेका हुन् र उहाँहरूका बजारले चाहेको कुराहरू पनि हो र ती कुराहरूलाई हामी एउटा समय सम्बद्ध तालिकामा हामी काम गर्छौँ र जुन बाँकी हाम्रा सरकारभन्दा बाहिरका विषय हुन् ती नेपाल सरकारको संस्थाहरू र अरू नियमनकारी निकायहरूसँग हामी उचित समन्वयन गरेर त्यसलाई चाहिँ अब हाम्रोबाट भरसक सहयोग गर्छौँ भन्ने चाहिँ त्यो सम्झौता भएको हो। र अब यसरी चाहिँ अब बजारमा अब विश्वको प्र्याक्टिस हेर्दाखेरि चाहिँ लगानीकर्ताहरूले चाहिँ बजारमा चाहिँ अब सेयर नीति नियममा या घटबडमा चाहिँ प्रोटेस्ट गर्ने चलन छैन, नेपालमा छ होइन। त्यसकारण अब हामीले भविष्यका दिनमा पनि अब यसरी चाहिँ हामीले राम्रो उचितसँगले ढङ्गले र उहाँहरूको सम्मान पनि राखेर लगानीकर्ताका मागहरूलाई हामीले समयबद्ध तालिकामा चाहिँ हामीले एउटा नयाँ किसिमको कन्सेप्टमा काम गरे हुनाले पनि बजारले अलिक राम्रोसँग त्यसलाई हेरेको होला।
अब सहमतिकै कुरा गरौं, अब सहमतिमा भनौं न, उनीहरू अनशन बस्नुको कारण चाहिँ शेयर बजारमा धितोपत्र बोर्डले तदारुकता नदिएको, जसका कारण चाहिँ बजार खस्कँदै गएको भनी आमरण अनशन एउटा पछि बस्यो। सँगै अब यहाँहरूले हस्ताक्षर गर्दा चाहिँ पूँजी बजार सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। भनेपछि अब धितोपत्र बोर्डले केही पहल गर्ने बित्तिकै पूँजी बजार त वात्तै माथि जाने हो कि भन्ने एउटा बुझाइ पनि छ, के भन्नुहुन्छ यहाँ?
होइन हजुर हजुर हजुरले एकदम ठिक प्रश्न उठाउनु भएको छ. सर्वप्रथम त धितोपत्र बजारले पहल नगरेर बजार घटेको भन्ने कुरामा कुनै पनि सत्यता छैन. त्यसो भए धितोपत्र बजारले पहल गरेरै तपाईँको चाहिँ 3200 पोइन्टमा पुगेको हो त. अहिले घट्नुको कारणमा अन्तर्राष्ट्रिय परिस्थिति पनि छन् र हाम्रा देशमा अहिले विद्यमान चाहिँ तरलताको समस्या, हाई इन्फ्लेसन, हाई इन्ट्रेस्ट रेट, होइन चाहिँ बढ्दो चाहिँ इन्धनको मूल्य र सबभन्दा ठुलो कुरा चाहिँ अब अहिलेको चाहिँ तरलताको समयमा पैसाको कमी, लगाउनलाई पैसाको कमी र यी सबै अन्तर्राष्ट्रिय र चाहिँ राष्ट्रिय चापका बीचमा केही बजारका साथीहरूले 4-12 पोलिसी र 150% भारित औषधको चाहिँ नीतिले पनि बजारलाई खुम्चायो भन्ने अब अस्ति ग्यालेक्सी टिभीमा पनि केही विज्ञहरूले चाहिँ त्यो कुरा उठाउनु भएको छ. साथीहरूले बारम्बार लास्ट विगतका 6 महिनामा उठाएर आएका कुराहरू हुन् होइन. त्यसकारण यो सेयर मार्केट भनेको कुनै पनि एउटा संस्थाले उचाल्ने र बचाल्ने चाहिँ संस्था चाहिँ होइन, यो बजार होइन होइन. हो हामीले नियामक निकायको प्रमुख दायित्व भनेको बजारको स्थायित्व, सन्तुलन र विकासमालाई चाहिने चाहिँ नीति, नियम, नियमावली र पद्धति ल्याउनु र त्यसको चाहिँ उचित इम्प्लिमेन्टेसन गरिरहनु र कुनै पनि प्रकारका चलखेल र अनियमितताहरूलाई चाहिँ दण्डित गर्नु र राम्रा काम गर्ने र मान्छेहरूलाई फेयर लेभल प्लेइङ फिल्ड दिएर बजारको विकासमा विकास गर्ने काम हो. हाम्रो काम बजारलाई उचाल्ने खसाल्ने काम होइन.
हजुर, अब लगानी भन्ने बित्तिकै त्यहाँ नाफा र नोक्सान जोडि नै हाल्छ र विचार पुर्याएर बुझेर लगानी गर्दा नाफा र सँगै भनौ न अबुझमा लगानी गर्दा त्यसले नोक्सान बिहोर्नुपर्छ, यो सर्वव्यापी मान्यता पनि हो. तर नेपालको पुँजी बजारको ट्रेन्ड हेर्दा अब यहाँले पनि उल्लेख गर्नुभयो विदेशतिर यस्तो छैन, अब पुँजी बजार भनेको तलमाथि हुने प्रक्रिया नै हो. तर माथि पुग्दा चाहिँ मजाले लगानीकर्ताहरूले नाफा खाइरहने, तर पुँजी बजार जब तल हुन्छ त्यसपछि चाहिँ लगानीकर्ताहरू अत्तालिने, आत्तिने र नियामक निकायलाई भनौं न अब यसले काम गरेन, अनुगमन गरेन, यसको कारण चाहिँ पुँजी बजार खस्कियो भनेर एउटा दोष दिने प्रवृत्ति नेपाली पूर लगानीकर्ताहरूमा छ. अब यो चाहिँ अलिकति केटाकेटीपन भएन, अब यसरी त भनौं न यो पुँजी बजार अगाडि बढ्न सक्ला र.
हजुर, हजुरले एकदम सही पछि उठाउनु भएको छ. यसको दुईटा पाटो छ हजुर, मैले देखेको चाहिँ एउटा पाटो चाहिँ अब यसपालिको पहिला यसपालिको जुन अभियान उहाँहरूले साथीहरूले गर्नुभएको थियो, अब यसो झट्टा हेर्दाखेरि धेरै ठाउँबाट मान्छेहरूले टिका टिप्पणी गरेको चाहिँ यसरी चाहिँ अब बजार खस्दाखेरि लगानीकर्ताहरू सड़कमा आएर अनसन गर्नुपर्ने भन्ने पनि देखिन्छ होइन. तर उहाँहरूले चाहिँ उठाउनु भएको मुद्दा चाहिँ मलाई चाहिँ लाग्छ अब विशेष नीतिले गर्दाखेरि तल आएको हो भने तल आएको भन्ने कुरा छ. विशेष कुनै नीतिले गर्दाखेरि बजार झार हाल्यो भन्ने उनीहरूको उहाँहरूको आरोप छ. अब त्यस्तो 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 अवस्थामा आउनुभएको भए अर्को पक्ष भयो. तर साधारणतया चाहिँ लगानीकर्ताहरू सड़कमा आएर सड़क तताएर बजारलाई बढाउने घटाउने कुरा चाहिँ हुँदैन, त्यो चाहिँ कुनै पनि कन्टेक्स्टमा राम्रो प्र्याक्टिस चाहिँ होइन. हो अब हामी लगायत नियमन निकायहरूले केही चाहिँ तपाईँको गल्ती गरेर बजार चाहिँ तल आइरहेको छ भने उहाँहरूले आवाज उठाउनु त उहाँको अधिकार हो होइन, उहाँको अधिकार हो. हामीले पनि अब सबै हामी नियमनकारी निकायहरू हामी लगायत हामी पनि जिम्मेवारी चाहिँ वहन हामीले गर्नै पर्छ. तर अब एउटा यहाँ चाहिँ अर्को पाटो के हो भने नेपालमा वित्तीय साक्षरता चाहिँ वित्तीय साक्षरतामा पनि फाइनेन्सियल लिटरेसी आर्थिक वित्तीय आर्थिक चाहिँ तपाईँको साक्षरता चाहिँ फाइनेन्सियल लिटरेसी चाहिँ साह्रै कम भयो. 18% हाराहारीमा वित्तीय साक्षरता छ होइन. अब यो कम साक्षरता भएको ठाउँमा यो चलाक मानिसहरूले चाहिँ अलिकति त्यसको फाइदा उठाउने र सोझा सोझा जनतालाई चाहिँ हजुरको अप्ठ्यारोमा पार्ने र उनको लगानीको माथि चाहिँ कलखल गर्ने चाहिँ एउटा किसिमको परिपाटी चाहिँ जहाँ वित्तीय साक्षरता कम हुन्छ त्यहाँ त्यस्ता परिपाटीहरू चाहिँ उब्जिन्छन् र हाम्रो बजारको ठूलो समस्या एउटा त्यो पनि हो र हामीले अहिले त्यसमा पनि धेरै ध्यान केन्द्रित गरिरहेको छौँ. एउटा चाहिँ हामीले वित्तीय साक्षरता कसरी चाहिँ द्रुत गतिमा अगाडि बढाउनलाई चाहिँ हाम्रो अभियानहरू चलाउने र अर्को चाहिँ म्याल प्र्याक्टिस गर्ने मानिसहरूलाई कसरी चाँडोभन्दा चाँडो कारवाहीको दायरामा ल्याउने.
यी दुई विषयहरू यहाँहरूले प्राथमिकता दिँदै अगाडि बढाउनु भएको छ। अब यहाँले उल्लेख गर्नु भए जस्तै अब टाटा बाटाले चाहिँ यो शेयर बजारमा चलखेल गर्ने जसका कारण चाहिँ मूल्य चाहिँ तलमाथि हुने यो प्रवृत्तिले चाहिँ साना लगानीकर्ताहरू जुन नबुझिकन भनौँ वित्तीय साक्षरता कम भएका लगानीकर्ताहरू चाहिँ डुब्ने यो प्रवृत्ति छ। अब यो सँगै अब पछिल्लो समय नेपाल राष्ट्र ब्याङ्कको नीतिका कतिपय नीतिका कारण पनि अलि बजार प्यानिक बनेको यहाँले पनि उल्लेख गर्नु भएको छ। अब यो भनौँ न विभिन्न यो नियामक निकायहरूले लिने नीति र पुँजी बजारलाई अगाडि बढाउन यो समन्वयकारी भूमिकामा अब धितोपत्र बोर्ड कसरी अगाडि बढ़िरहेको छ, कसरी अगाडि बढ्छ?
अब हामीले हजुरको चाहिँ अब मैले एउटा हाम्रो एउटा अहिले अब हाम्रो वित्तीय क्षेत्रमा तीनवटा चाहिँ नियमनकारी निकाय छन्। नेपाल राष्ट्र ब्याङ्क होइन, जुन असाध्यै सफल र सबल संस्था छ, त्यसपछि बिमा समिति छ, त्यसपछि हामी छौँ होइन, हामी यो धितोपत्र बोर्ड छौँ हामी। अब यो तीनै मैले अहिलेसम्मको हाम्रो चाहिँ अब नीतिमा भएको हाम्रो ग्याप भनेको के हो भने हामीले एक्लै बसेर नीतिहरू बनाउँदाखेरि चाहिँ एउटा संस्थाले बनाएको नीतिहरूले अर्को संस्थाको कार्यक्षेत्रमा र उसको चाहिँ उसको चाहिँ उसका स्टेक होल्डरहरूलाई चाहिँ कुनै इम्प्याक्ट पर्ने पनि हुनसक्छ। त्यसका लागि चाहिँ अब विश्वको राम्रो प्र्याक्टिसमा चाहिँ के हो भने यस्ता किसिमको वित्तीय क्षेत्रको इको सिस्टममा फाइनेन्सियल इकोनोमिकल इको सिस्टममा गाँसिएका नियमका निकायहरूको बीचमा आपसी कोअर्डिनेसन र समन्वय एकदम जरुरी हुन्छ। नीति नियम बनाउनुभन्दा अगाडि त्यो फाइनेन्सियल सेक्टरका सबै इको सिस्टमका चाहिँ नियमनकारी निकायहरूको बीचमा समन्वय गरेर एकअर्काको पनि भ्युजहरूलाई लिएर मैले ल्याएको पोलिसीले अर्कोको डोमेनमा कति असर पर्छ भन्ने कुराको पनि नापतोल गरेर ल्याउने सिस्टम गर्दाखेरि हामीले फाइनेन्स मिनिस्ट्रीको अर्थ मन्त्रालयको माध्यमबाट चाहिँ समन्वय गर्ने एउटा प्र्याक्टिस चलाउनुपर्छ भन्ने कुरा मैले एजेन्डा उठाएको छु। अब यो चाहिँ मैले मेरो आफ्नो विश्वको अनुभव, मैले विश्वमा काम गर्दाखेरि देखेको अनुभवको आधारमा मैले भनेको हुँ र नेपालको कन्टेक्स्टमा पनि यस्तो किसिमको प्र्याक्टिसले गर्दाखेरि चाहिँ अलिक मेच्योर्ड नीतिहरू आउँछन्। मैले भन्न खोजेको फेरि अहिले मेच्योर्ड नीति आएको छैन भन्न खोजेको होइन, अहिले पनि कति राम्रा नीतिहरू आएका छन् हरेक संस्थाबाट, तर मैले प्रपोज गरेको स्ट्रक्चरमा चाहिँ अझ नीतिहरू परिमार्जन फर्ममा र राम्रो रिफाइनमेन्ट भएर फाइन ट्युनिङ भएर र मेच्योर नीतिहरू आउँछन् र ती मेच्योर नीतिहरूले बजारलाई र बजार यो अर्थतन्त्रलाई अगाडि बढाउनलाई चाहिँ ठुलो टेबल कुरा हुन्छ।
अब पुँजी बजारलाई व्यापक बनाउन अब यहाँ यो बोर्डको नेतृत्व सम्हाल्नु भएको चार महिना पुगेको छ। यो चार महिनाको अवधिमा अब यहाँले भनौँ न कतिपय विषयहरू बुझ्दै पनि हुनुहुन्छ होला, अब यहाँको अनुभव त छँदैछ। अब यो पुँजी बजारलाई व्यापक बनाउने सन्दर्भमा अब के कस्ता नीतिहरूको आवश्यकता छ? अब गएर अवश्य नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण बनाउनु पर्यो भनेर आवाजहरू पनि आइरहेका छन्, यी लगायतका अन्य विभिन्न विषयहरू उठिरहेको सन्दर्भमा यहाँसँग त्यस्ता योजनाहरू चाहिँ के कस्ता छन्?
हजुर, अब पुँजी बजारलाई अगाडि बढाउने अघि मैले भने जस्तो हजुरको पहिला सन्तुलन र यसको विकास स्थायित्वको कुरा छ होइन, अब त्यसमा सबै सेक्टरहरू समेटिन्छन्। अब अहिले हामीले चार महिनामा आएदेखि नै अलरेडी जस्तो प्राथमिक डिस्कसनमा श्रमिकहरूलाई नेपाल सरकारबाट स्वीकृति लिएर श्रम गर्न गएका बाहिर मुलुकमा उहाँहरूलाई चाहिँ डाइरेक्टली दिए उहीँ बाहिरै बसिकन उहाँकै नाममा मात्रै श्रमिक श्रम स्वीकृति लिएर गएको व्यक्तिको नाममा मात्रै चाहिँ एकाउन्ट खोलेर या नेपालमा चाहिँ खोलेर डलर माध्यमबाट उहाँलाई चाहिँ डिम्याट एकाउन्ट खोलेर उहाँहरूको नाममा चाहिँ 10% चाहिँ प्राथमिक निष्कासनमा दिने भन्ने कुरा कोटा यो आरक्षण गर्ने कुरा चाहिँ हाम्रो अहिले हामीले त्यसका चाहिँ कार्यविधि त्यसका चाहिँ पद्धतिहरू चाहिँ नेपाल राष्ट्र ब्याङ्क र धितोपत्र बोर्ड र अर्थ मन्त्रालय र योजना आयोगको समेतको चाहिँ हजुरको संलग्नतामा हामीहरूले बसेर चाहिँ त्यसको सबै कार्यविधिहरू फाइनल गरेर अहिले त्यो क्याबिनेटमा प्रस्ताव जानलाई रेडी भइसकेको छ। हजुर, अब त्यस्तै हामीले सेकेन्डरी मार्केटको ट्रेडिङमा एनआरएनहरूलाई चाहिँ यसै गरी नै तपाईँको डिजिटल केवाईसी गरेर र डलर एकाउन्ट खोलेर चाहिँ नेपालको सेकेन्डरी मार्केटमा ट्रेडिङ गर्न दिने व्यवस्था मिलाउनलाई हामीले करिब करिब अब कामहरू सुरु गरिरहेका छौँ। टास्कफोर्सको माध्यमबाट 3 महिनादेखि 4 महिनाको बिचमा हामी त्यो काम सघाउँछौँ भन्ने हामीले लक्ष्य राखेका छौँ। अब यी दुईटा कुराले चाहिँ नेपाल विदेशबाट आउने श्रमिकहरूले या एनआरएनहरूले पठाउने रेमिटेन्सहरू चाहिँ ब्याङ्किङ सेक्टरबाट आउनलाई चाहिँ प्रोत्साहन गर्छन्। अनि यी चाहिँ अलिकति राम्रा ठोस नीतिहरू हुन्। त्यस्तै हामीले नेप्सेमा एसएमई प्लेटफर्म अन्तको लागू गर्नलाई एसएमई साना साना कम्पनीहरूको चाहिँ अलगै किसिमको प्लेटफर्म थिए नेप्सेभित्रै गर्नलाई चाहिँ हामीले त्यसमा पनि हामीले करिब करिब 90% काम सघाइसकेका छौँ। अब ब्रोकरको टिएमएस प्रणाली जुन एउटा अत्यन्तै महत्वपूर्ण बजारको ट्रेडिङमा बजारको त्यो एउटा त्यो राम्रो किसिमको उचित तपाईँको ट्रेडिङ सिस्टम सञ्चालन गर्नलाई ब्रोकरहरूको टिएमएस प्रणालीमा पनि डेडिकेटेड प्रणाली चाहिँ सिस्टम उनीहरूले लागू गर्नुपर्ने बात जुन त्यो नियमावली थियो त्यो हामीले सेभनकै लिडरसिपमा त्यो हामीले त्यो नियमावली बनाएर नेप्सेलाई चाहिँ त्यो नियमावली दिएर अहिले नेप्सेले पनि त्यो नियमावली चाहिँ बोर्डबाट पास गरेर अहिले सबै ब्रोकरहरूसँग चाहिँ त्यो कुरामा अहिले कार्य अगाडि बढाइरहेको छ। त्यस्तै एओएनमा भएका अन्यलताहरू पनि हामीले हटाउनलाई काम गरेर अब एक हप्ताभित्रमा हामी त्यो काम पनि एक हप्ताभित्रैमा अझै तिन चार दिनभित्रमा त्यो काम सकाएर लागू नै गर्छौँ। मर्जर एक्विजिसनमा अहिले केही अन्यलता र अब हामी अन्याय जस्तो पनि लाग्छ। मर्जर एक्विजिसनमा चाहिँ लगानीकर्ताहरूका सेयर होल्डरहरूका चाहिँ कारोबार एक एक वर्ष जो ढोका हुने अवस्था देखिएको छ। यो कुनै पनि अवस्थामा राम्रो चाहिँ प्र्याक्टिस चाहिँ होइन। लगानीकर्ताहरूलाई धेरै मार हुन्छ। हामीले कमसे कम बन्द गरिकन मजदुर एक्विजिसन चाहिँ उचित प्रक्रियामा लानुपर्छ भन्ने कन्सेप्ट गर्नलाई पनि नेपाल राष्ट्र ब्याङ्क र नेपाल तितोपत्र बोर्डको बीचमा टास्क फोर्स बनिकन यसमा पनि हामीले काम गरिरहेको छौँ अहिले। अब अर्को चाहिँ हामीले अहिले नीति हजुरले हेर्नुभयो भने नेपाल सरकारले अर्थ मन्त्रालयको चाहिँ माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको बजेट र नीति निर्धार कार्यक्रममा पनि हामीले केही ठोस कुरा राखेका छौँ। जस्तो चाहिँ ठुला ठुला स्थापित बलिया र हजुरको चाहिँ सफल कम्पनीहरू गभर्मेन्ट एन्टिटी हुन् या प्राइभेट एन्टिटी हुन् उनीहरूको पुँजी र उनीहरूको चाहिँ टर्नओभरको आधारमा पनि तिनका स्वामित्वमा पनि जनतालाई सामेल गराउने एउटा पहिलो कन्सेप्ट चाहिँ यो चाहिँ नीति हो। जनताहरूलाई चाहिँ हामीले सानसाना कम्पनीमा या सानसाना लघु वित्त सानसाना कम्पनीहरू हाइड्रो पावरमा दिएर पनि सम्भव भएन। उहाँहरू जनतालाई पनि त अवसर दिनु पर्यो ठुला सफल र स्थापित कम्पनीहरूमा पनि जसमा अलिकति रिस्क कम हुन सक्छन् जसमा चाहिँ भोलि आउने डिभिडेन्डहरू चाहिँ कन्सिस्टेन्ट हुन सक्छन् जसको ग्रोथ पनि कन्सिस्टेन्ट हुनसक्छ जसको भूमिका पनि ठुलो हुनसक्छ त्यस्ता स्थापित जस्तो भनौँ नेपाल विद्युत प्राधिकरण केयुकेएल होइन यस्ता कम्पनीहरू सूर्य टोवाको यस्ता ठुला ठुला कम्पनीहरूमा हामीले चाहिँ जनतालाई स्वामित्व बाँड्ने एउटा चाहिँ नीति लिएका छौँ। यो अहिले अहिलेको सरकारले र अहिलेको चाहिँ अहिले अहिले आएको यो जुन बजेटको प्रस्ताव छ यो प्रस्ताव यो बजेटमा हामीहरूले यो चाहिँ समन्वय गरेर एउटा यो प्रमुख नीति चाहिँ जनतालाई स्वामित्व बाँड्ने र जनताहरूलाई पनि सफल कम्पनीहरूमा सहभागी बनाउने र त्यसले गर्दाखेरि चाहिँ फेरि बजारको जुन नेप्सेमा सन्तुलन पनि ल्याउने नेप्सेमा ठुलो कम्पनी आउन थाल्यो भने सन्तुलन बढीभन्दा बढी स्थापित कम्पनी आयो भने सन्तुलन पनि विकास हुन्छ एउटा त्यो छ। यसै किसिमले यसै गरी अरू पनि स्थापित कम्पनीहरूलाई उचित बुक बिल्डिङ एकदम फेयर ट्रान्सपेरेन्ट बुक बिल्डिङको प्रक्रिया मार्फत बजारमा ल्याएपछि बजारको सन्तुलनलाई अझ फेरि बढावा दिन्छ र हामीले अहिले करिब करिब 225, 26, 28, 19 कहिले अब यो त चेन्ज परिवर्तन भइरहेको हुन्छ 200+ हारिमा लिस्टेड छन्। यसमा हामीले अर्को 50 चाहिँ ठुला राम्रा स्थापित कम्पनी राख्न सक्यो भने त्यसै पनि बजारको स्थायित्व अर्को लेभलमा बढेर जान्छ अर्को हाइटमा पुग्छ एउटा त्यो पक्ष छ। अब हामीले बजार जुन किसिमले विकास भएको छ त्यो बजारलाई चाहिँ नियमन गर्न पनि हामीले आफ्नै केपेबिलिटी पनि बिल्ड गर्नुपर्ने अहिले हामी म्यानुअल सिस्टममै छौँ। अब हाम्रो जुन नियमनकारी निकायको नियमनको सर्भिलेन्सको पाटोमा चाहिँ अब हामीले उचित एमआईएस इन्फर्मेसन सिस्टम आइटी सिस्टम र उचित हजुरको अनलाइन सर्भिलेन्स सिस्टम अटोमेटिक सर्भिलेन्स सिस्टम राखेर अटोमेटिक सर्भिलेन्स सिस्टम भन्छ यसलाई यो सिस्टमहरू राखेर हामीले बजारलाई चाहिँ अनुगमन गर्नुपर्नेछ र सो द्याट त्यो बजारमा सेयर कर्नरिङ गर्ने पम्पिङ डम्पिङ गर्ने होइन इनसाइडर ट्रेडिङ गर्ने र म्यानिपुलेसन गर्ने प्र्याक्टिसहरूलाई चाहिँ तुरन्तै आर्टिफिसियल इन्टेलिजेन्सको मार्फतबाट तुरन्तै डिटेक्ट गरेर कारवाहीको दायरामा बिना ढिलाइ ल्याउन सक्ने अवस्था हामीले सिर्जना गर्नुपर्ने अवस्था छ। त्यसमा हामी त्यो नीति लिएका छौँ। त्यसपछि अब बजारले खोजेको अर्को दुईटा कुरा छ। बजारले खोजेको चाहिँ बजारमा यो एउटा डाइभर्सिफिकेसनको कुरा मैले गरेँ सन्तुलन। अब अर्को चाहिँ के छ भने बजारले नयाँ प्रडक्ट खोजेको छ फ्युचर अप्सनहरू होइन यो प्राइभेट इक्विटीको मार्फतबाट चाहिँ हजुरको चाहिँ स्मल मिडियम इन्टरप्राइजहरूलाई चाहिँ अपलिफ्ट गर्ने कुराहरू छ, यो दुइटैमा पनि हाम्रो नीतिले अगाडि बढिरहेछ हामीले।
हजुर, अब अन्त्यमा अब यहाँले उल्लेख गर्नुभयो अब आन्तरिक सँगै आन्तरिक धितोपत्र बोर्डको आन्तरिक सुधारदेखि सरकारले लिएको नीति र चाँडै अब केही दिनमा आउने नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गर्ने आगामी आर्थिक वर्षको मौद्रिक नीति, यी सबै कुराहरूले गर्दा अब आगामी शेयर बजार अलिकति सुधारको बाटोमा आउला भन्ने अनुमान गर्न सकिन्छ, आशा गर्न सकिन्छ।
हाम्रो बजारमा फन्डामेन्टल प्रब्लम छैनन्, होइन, हाम्रो बजारमा हाम्रो इकोनोमिक सिस्टममा फन्डामेन्टल प्रब्लम छैनन्। हाम्रो राजस्व पनि बढ़ि नै रहेको छ, हाम्रो इकोनोमिक ग्रोथ रेट पनि राम्रै छ, जीडीपी ग्रोथ रेट, होइन, त्यसकारण हाम्रो बजारमा त्यस्तो कुनै समस्या छैनन्। कहिले कहिले सर्ट टर्म समस्याहरू हुन्, ओभर लङ टर्म हामी असाध्यै चाहिँ आशा गर्छौँ कि यो बजार अझ राम्रो गति लिन्छ, अझ राम्रो दिशामा जान्छ, र अब हामी नियमनकारी निकाय पनि यो बजारलाई एउटा हाम्रो एउटा गार्जियनसिप पुरै रूपमा सफल रूपमा दिन हामी सफल छौँ, हामी सफल हुनेछौँ र भन्ने कुरामा हामीलाई शङ्का छैन।
हजुर, हस् अध्यक्षज्यू, आजका लागि हामीसँग यति नै रह्यो समय, हामीसँग यो सम्पर्कमा रहेर नेपालको धितोपत्र बोर्डले काम गरिरहेका कामहरू र नेपालको समग्र पुँजी बजारको पछिल्लो अवस्थाका बारेमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि यो अवसर दिनुभयो, जनताहरूलाई हाम्रा नीति कार्यक्रमहरू सुनाउने बुझाउने, त्यसको लागि यहाँलाई फेरि धन्यवाद दिन्छु।
हजुर, आजको अन्तरसंवादमा हामीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँग नेपालको पुँजी बजारको समग्र अवस्था र नेपाल धितोपत्र बोर्डले गर्दै गरेका कामहरूका सन्दर्भमा रहेर कुराकानी गरे। यो सँगै आजको अन्तरसंवाद यति नै, प्राविधिक साथी पराग पोखरेलसँगै म प्रवीण पोखरेल विदा हुन्छु, नमस्कार।